नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईलाई स्वागत छ। म पिटी लोप्सन। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसीएफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, घेरकुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताडी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसीएफ आपतकालीन अवस्थामा प्रतिकारका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसीएफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 222 अंक हो। आजको कार्यक्रममा हामी पुनर्निर्माण भइरहेका घरमा अनिवार्य शौचालय र खानेपानीको धारा निर्माणको सुनिश्चितताका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको कामका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्नेछौ।
फैलिहाल्छ रुखा किरा दिसा हुँदा खुला कसै गरी मानिसको दिशा मुखमा परे डाक्टर भन्छन् अनि थरी रोग लाग्छ रे छैन भने बनाइहालौँ घर घरमा चर्पी चर्पी भए हिँड्न सक्छौँ रोग बडा तर्की।
सन् 2017 सबैको घरमा चर्पी बनाई हाम्रो समाजलाई खुला दिशामुक्त बनाउने अभियानमा जुटौं।
शुरूमा खानेपानी तथा सरसफाई सम्बन्धी खबर साथी मदन पौड्यालबाट।
खानेपानी र सरसफाई गतिविधि
सबैको घरमा शौचालय बनाएर खुल्ला दिशामुक्त घोषणा गर्ने काम चुनौतीपूर्ण बन्दै गएपछि सिराहामा प्रहरी परिचालन गरिएको छ। सिराहा नगरपालिकाको पहलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र चुनावका लागि खटिएका म्यादी प्रहरी र युम्स तथा नगरपालिकाका कर्मचारी संयुक्त रूपमा परिचालन गरिएको हो। सिराहा नगरपालिकाको 19 वडा खुल्ला दिशामुक्त घोषणा भए पनि वडा नम्बर 2, 7 र 8 खुल्ला दिशामुक्त घोषणा गर्न समस्या भएपछि खुल्ला दिशा गर्नेहरूलाई निरुत्साहित गरी चर्पी बनाउन लगाउने उद्देश्यले टोली परिचालन गरिएको हो। टोलीले खुल्ला दिशामुक्त गर्नेलाई पक्राउ गरी चर्पी बनाउन सम्झाइ बुझाइ पठाउने गरिएको युम्सकी सामाजिक परिचालक मनिषा कार्कीले जानकारी दिनुभयो। सिराहाको 90% घरमा चर्पी बनिसकेको र अझै 10,500 घरमा चर्पी बनाउन बाँकी रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सिराहाका प्रमुख राजेश कुशवाले जानकारी दिनुभयो। अर्घाखाँचीलाई सन् 2020 पूर्ण सरसफाई जिल्ला बनाउन अर्घाखाँचीका पत्रकारहरू प्रतिबद्ध भएका छन्। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी सवाललाई संचार माध्यमबाट प्रकाशन तथा प्रसारण गर्ने कामलाई आफ्नो कर्तव्य ठानी प्राथमिकता दिन पत्रकारहरूले प्रतिबद्धता जनाएका हुन्। प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै वास पत्रकार मञ्चका अध्यक्ष प्रेमनारायण आचार्यले पूर्ण सरसफाई अभियान जिल्लाको प्रतिष्ठा र इज्जतसँग जोडिएको विषय भएकाले सबै पत्रकारले आफू कार्यरत संचार माध्यममा खानेपानी, सरसफाई र स्वच्छताका विषयलाई पहिलो प्राथमिकता दिएर प्रकाशन प्रसारण गर्न आग्रह गर्नुभयो। अर्घाखाँची नेपालको 17 खुल्ला दिशामुक्त जिल्ला हो। धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर 3 डाँडा गाउँमा विद्यार्थीको अगुवाईमा हाजिरी जवाफ र नृत्य प्रतियोगिता गरी सरसफाई सम्बन्धी जनचेतना र सन्देश प्रवाह गरिएको छ। 3 वडा कार्यालयको आयोजना तथा नवीन शिक्षा विद्यालयको व्यवस्थापनमा वडाभित्र सञ्चालित 4 विद्यालयले पूर्ण सरसफाई सम्बन्धी वृहत कार्यक्रम प्रदर्शन गरिएको हो। कार्यक्रममा पुनः सरसफाई अन्तर्गत जनचेतनामूलक गीत र नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिएको थियो भने हाजिरी जवाब प्रतियोगितामा सरसफाई र स्वास्थ्य सम्बन्धी 55 प्रश्नहरू सोधिएको थियो। फन्ड बोर्ड काठमाडौँ र पडेप नेपालको संयुक्त प्रयासमा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन भएदेखि नै सरसफाई सम्बन्धी विभिन्न कार्यक्रम तथा तालिम लिई विद्यार्थीले आफ्नो विद्यालयलाई स्वच्छ र सफा बनाउने प्रतिस्पर्धा गर्दै आएका छन्। धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकाको ओडा नम्बर 5 डाँडा बजारलाई पूर्ण सरसफाई उन्मुख ओडा घोषणा गरिएको छ। ओडाका सबै घरतुरीमा पूर्ण सरसफाईका लागि आवश्यक सबै सूचक पूरा भएपछि ओडा नम्बर 5 डाँडा बजारलाई पूर्ण सरसफाई उन्मुख ओडा घोषणा गरिएको हो। सागुरीगढी गाउँपालिकाको ओडा नम्बर 5 डाँडा बजार अब धनकुटा जिल्लाकै पहिलो पूर्ण सरसफाई उन्मुख ओडा बन्न सफल भएको छ। फन्ड बोर्डको आर्थिक सहयोग तथा पडेप नेपाल धनकुटाको समन्वयमा सञ्चालित पूर्ण सरसफाई कार्यक्रमले 16 महिनापछि सफलता पाएको हो। नुवाकोटको सदरमुकाम विदुरको फोहोर विसर्जन गर्दै आएको ठाउँमा केन्द्रीय कारागार भवन बनाउने भएपछि फोहोर व्यवस्थापनको लागि समस्या भएको छ। अहिलेको डम्पिङ साइडमा कारागार भवन बनाउनु पर्ने भएकाले वैकल्पिक व्यवस्था गर्न कारागार व्यवस्थापन विभागको पत्र प्राप्त भएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताउनुभयो। यद्यपि नगरपालिकाले अहिले पनि त्यही स्थानमा फोहोर विसर्जन गर्दै आएको छ। विदुर नगरपालिकाले फोहोर व्यवस्थापनको समस्यालाई तत्काल समाधान गर्नका लागि डम्पिङ साइटका लागि जग्गा खोजी भइरहेको जनाएको छ। जग्गा प्राप्तिकै लागि विदुर नगरपालिका वडा नम्बर 5 का वडा अध्यक्ष शिव चित्रकारको संयोजकत्वमा एक उपसमिति गठन गरिएको नगर प्रमुख पण्डितले बताउनुभयो।
इता भए खानेपानी तथा सरसफाई खबर प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मदन पौड्याल। भूकम्पले भत्किएको घर धमाधम पुनर्निर्माण भइरहेको छ। लाभग्राही सूचीमा परेका 7,67,705 घरमध्ये अहिलेसम्म 71,719 घर निर्माण भइसकेका छन्। नयाँ बन्ने घरमा चर्पी बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको व्यवस्था सम्बन्धी प्राधिकरणका प्रवक्ता यमलाल भूषालसँग गरिएको कुराकानी बाँकी नै छ। अहिले भने सुनौ सरसफाई गीत। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संग्रहित सरसफाई गीती संग्रहबाट लिएका छौं। सरसफाई गीतपछि कार्यक्रम पानी र सरसफाईमा कुरा गरौं खाने पानी र सरसफाईकै। 2072 वैशाख 12 को भूकम्पले लाखौं घर भत्किए, तीमध्ये 7,67,705 घर सरकारले दिने अनुदान पाउन योग्य भए। तीमध्ये सरकारले दिने 3,00,000 रूपियाँ अनुदान लिएर अहिलेसम्म 71,719 घर निर्माण भएका छन्। 1,68,507 घर निर्माण भइरहेका छन्। नयाँ घरसँगै चर्पी पनि बनाउनुपर्छ। घर बनाइरहेका रसुवाका उत्तर गया गाउँपालिका 4 का युवा प्रसाद नेउपानेको कुरा सुनाऊ।
चर्पी यो भूकम्पले 70 सालमा बनाएको चर्पी, यो भूकम्पले अलिकति यसलाई चर्किया छ, यो अलिक अस्थायी रूपले भइसकेको छ र अब यसलाई अर्को नयाँ बनाउनु भएको छ। अब नयाँ चलन आयो, नयाँ व्यवस्था आयो, एक घर एक चर्पी भन्ने चाहिँ हाम्रो नारा भएको कारणले गर्दाखेरिमा त्यो चाहिँ चाहियो, बनाउने पनि हो। अब 1-1.5 महिना लाग्ला, म विस्तारित रूपले बनाउँछु। अब यसमा सिमन्टी लाउनु पर्छ, सिमन्टी लाइदिनुको बेला ढुङ्गा माटाको बनाइयो, ढुङ्गा माटा बनाएको कारणले गर्दाखेरिमा अब यो फुट्यो र अब अर्को चाहिँ अलिक राम्रोसँग सिमन्टी जडान गरेर ढुङ्गा र सिमन्टी जडान गरेर बनाउनु। बत्ती पनि राख्ने, जाने बाटो पनि राख्ने, अब बुढाबुढीको लागि अब टोयलेट जानु पर्यो टोयलेट जान्छ, बाथरूम यतापट्टि भए पनि नौ नगर्नको लागि बुढाबुढीको लागि सही रूप। अब बत्ती त घरमा मिटर छ, निजी मिटर भएपछि बत्ती लानलाई त्यति समस्या पर्दैन। अब बत्ती अहिले पनि छ, भोलि पनि लान सकिन्छ।
युवा प्रसाद नै उपाने नयाँ घरसँगै चर्पी पनि नयाँ नै बनाउने सुरमा हुनुहुन्छ। ढुङ्गा र माटोले बनाएको पहिलेको चर्पी भूकम्पले चर्किएकाले यसपालि उहाँ भूकम्प प्रतिरोधात्मक चर्पी बनाउने सोचमा हुनुहुन्छ। युवा प्रसाद नेउपानेले जस्तै तपाईँ पनि नयाँ बन्ने घरमा चिटिक्कको चर्पी बनाउने सोचमा हुनुहुन्छ होला। सरकारको अनुदानमा तपाईँले बनाउँदै गर्नुभएको घरमा शौचालय अनिवार्य बनाउनुपर्ने नियम पनि छ। हामीले यसै विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूषाललाई सोधेका छौं, नयाँ बन्ने घरमा चर्पी सम्बन्धी के कस्ता व्यवस्था गरिएको छ।
कुनै पनि घरमा शौचालय हुनुपर्छ भन्ने यो सरकारी नीति नै हो र यसलाई यो पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जुन निजी आवास निर्माणको अभियान छ, यसमा चाहिँ शौचालयको पुनर्निर्माणलाई पनि अत्यन्तै महत्त्व दिइएको छ। यसमा यो हाम्रो नीतिको यो समग्र पक्ष मैले भन्छु। जब व्यक्ति भूकम्पबाट घर क्षतिग्रस्त भयो र ऊ चाहिँ सरकारबाट अनुदान पाउने लाभग्राहीको सूचीमा परेको हुन्छ, उसले यो सरकारी संयन्त्रसँग सम्झौता अनुदान सम्झौता गर्छ र उसले पहिलो किस्ताको रकम प्राप्त गर्छ। पहिलो किस्ताको रकम प्राप्त पश्चात उसले घर निर्माण सुरु गर्छ। त्यसपछि उसले जगसम्म निर्माण गरिसकेपछि इन्जिनियरहरूले त्यसलाई चाहिँ भूकम्प प्रतिरोधी हो भनेर एउटा एश्योर गरिसकेको अवस्थामा दोस्रो किस्ताको रकम पाउँछ र उसले जब छाना छाउने तहमा पुग्छ त्यतिखेर उसलाई तेस्रो किस्ताको रकम दिइन्छ। पहिलो किस्ताको 50,000 हुन्छ, दोस्रो किस्ताको 1,50,000 हुन्छ र तेस्रो किस्ताको रकम चाहिँ 1,00,000 हुन्छ। यो तेस्रो किस्ताको रकम दिने बेलामा त्यसलाई चाहिँ दुईवटा कन्डिसन दिएको हुन्छ, दुईवटा शर्त चाहिँ दिएको हुन्छ। त्यसमध्ये एउटा त्यसले या त उसले शौचालय निर्माण गर्नुपर्छ या त चाहिँ त्यसले कुनै वैकल्पिक ऊर्जाको एउटा व्यवस्था गर्नुपर्छ। उसलाई उसँग चाहिने ऊर्जाको व्यवस्था छ, लाइट बिजुलीको छ भने त्यसलाई वैकल्पिक ऊर्जाको समस्या परेन। त्यसैले उसलाई चाहिने यो शौचालय निर्माण चाहिँ बाध्यकारी अवस्था छ। त्यसैले यो चाहिँ हाम्रो निजी आवास निर्माण अभियानमा सबै व्यक्तिहरूलाई शौचालय बनाउनुपर्छ भन्ने एउटा चाहिँ सचेतना फैलाउन पनि यो कार्यविधिले हामीलाई चाहिँ महत्त्वपूर्ण सहयोग गरेको छ।
घर निर्माण सम्पन्न भयो तर शौचालय बनाएन भने तेस्रो किस्ताको रकम पाउँदैनन्?
तेस्रो किस्ताको रकम चाहिँ दिइन्छ, तेस्रो किस्ताको रकम दिइन्छ। के गर्नको लागि दिइन्छ भने घर कम्प्लिट गर्नलाई दिइन्छ र त्यसमा उसको शर्त चाहिँ शौचालय अथवा वैकल्पिक ऊर्जा, यी दुईवटा मध्ये एउटा चाहिँ उसले रोज्नुपर्ने हुन्छ। तर शौचालय चाहिँ किन बाध्यकारी छ भने स्थानीय हाम्रो स्वायत्त शासनदेखि लिएर सबै कुराहरूले शौचालयलाई पहिलो प्राथमिकतामा राखेका छन्। त्यसैले उसले शौचालय बनाउनै पर्छ। तर अब चाहिँ शौचालय बनायो कि बनाएन भन्ने कुरा चाहिँ जब त्यो तेस्रो किस्ता लगिसकेपछि घर कम्प्लिट गर्ने कम्प्लिसन सर्टिफिकेट दिने बेला हुन्छ। कम्प्लिसन सर्टिफिकेट दिने बेलामा त्यहाँ चाहिँ स्थानीय सरकारले त्यहाँ हेर्छ कि यसले यो पहिलेको शर्त पुरा गरेको गरेन भनेर हेर्छ। त्यसै कारण चाहिँ नि यो निजी आवास निर्माण जसले गरिराखेका हुन्छन् उहाँहरूले शौचालय चाहिँ अनिवार्य रूपमा बनाउनुपर्छ। यो हाम्रो नीतिगत व्यवस्था हो,
शौचालय वा वैकल्पिक ऊर्जा। तर यी दुईटा प्रावधान त फरक फरक भए, धेरैले वैकल्पिक ऊर्जा रोज्लान्।
यसमा चाहिँ व्यक्तिलाई यो ऊर्जाको होइन यो उज्यालोको व्यवस्था पनि होस्, ऊ अन्धकारमा नरहोस् भनेर यो व्यवस्था गरिएको हो। तर अब यो शौचालयको व्यवस्था के छ त भन्दाखेरि, यो हाम्रो स्थानीय स्वायत्त शासन अहिले जुन यसभन्दा अगाडिको जुन ऐन नियमको व्यवस्था थियो त्यसले पनि शौचालयको निर्माणलाई करिब करिब बाध्यकारी बनाएको थियो, र यो अहिलेको यो निजी आवास निर्माणको कार्यविधिले पनि यसलाई सिधै नभने पनि यो करिब करिब चाहिँ त्यो घर जसले बनाउँछ त्यसले चाहिँ शौचालय पनि बनाउनुपर्छ भन्ने बाध्यकारी व्यवस्था, डाइरेक्टली नभने पनि इन्डाइरेक्टली यो चाहिँ बाध्यकारी व्यवस्था नै हो।
उज्यालोमा बस्न सक्ने नागरिक शौचालय नबनाइकन बस्दैनन् भन्ने एजम्सन हो पुनर्निर्माण प्राधिकरणको।
पक्का पनि, पक्का पनि, किनभने शौचालय पहिलो विषय हो र त्यसपछि ऊ उसलाई चाहिँ नि उसँग चाहिँ बिजुलीको व्यवस्थाको कुनै स्रोत अरू पनि हुन सक्छन् अथवा वैकल्पिक ऊर्जाको व्यवस्था पनि हुनसक्छ, त्यो चाहिँ उसको दोस्रो प्रायोरिटीको कुरा हो। तर अब शौचालय चाहिँ पहिलो प्रायोरिटी हो र शौचालयको निमित्त पुनर्निर्माण प्राधिकरणको कार्यविधि मात्रै नभएर यसका स्थानीय स्वायत्त शासनका चाहिँ विविध पक्षहरू छन् र सबै जिल्लाहरूमा यो ओपन डिफिकेसीको निम्ति अभियान पनि चलिरहेको छ र सबैसँग यो टाइअप गरेर जाने हुनाले शौचालयको निर्माण एक किसिमले अहिले हाम्रा चाहिँ 7,67,000 लाभग्राहीहरू छन्, 1,67,000 व्यक्तिले घर निर्माण सुरु गरेका छन् र बाँकी सबै व्यक्तिहरूले यो आर्थिक वर्षमा अब चाहिँ घर निर्माण सुरु गर्ने अभियानमा छन्, ती सबै व्यक्तिको घरमा चाहिँ शौचालय हुन्छ।
स्थानीय सरकारले घर निर्माण सम्पन्न भइसकेपछि सम्पन्न प्रमाणपत्र दिने बेला शौचालय बनायो या बनाएन भन्ने हेर्छ भन्नुभयो, सम्पन्नतासँग चाहिँ शौचालयको सम्बन्ध कस्तो हुन्छ? उनीहरूले त प्रमाणपत्र नलिन पनि त सक्ने भए होइन?
अब यसमा यो घर निर्माण गरेको प्रमाणपत्रको यो पछिल्ला दिनहरूमा ठुलो महत्त्व हुन्छ र अब यसलाई हामीले यो अहिले घर कम्प्लिट गर्ने मात्रै होइन कि पछिका दिनहरूमा पनि यसको विभिन्न कार्यक्रममा उसको चाहिँ उसले सामाजिक सुरक्षाका कुराहरू पाउने विषयमा यो जोडिन्छ। हेर्नुहोस्, त्यसैले अब जस्तो तपाईँले ख्याल गर्नुभएको होला, कहीँ कहीँ शौचालय नभएको परिवारले त्यो सामाजिक सुरक्षाका विभिन्न सुविधाहरू हुन्छन् नि त्यसमा चाहिँ नि समस्या हुन्छ, त्यो जसको घरमा शौचालय छैन उसलाई चाहिँ यी सुविधा दिइँदैन भन्ने खालको क्याम्पेनिङ पनि हामीले यो स्थानीय तहमा सुनेका छौँ। त्यसैले अब हामीले यो पुनर्निर्माणसँगै यो शौचालयको निर्माणलाई चाहिँ यो समानान्तर रूपले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो चाहिँ त्यो अनुदान वितरण कार्यविधिको भित्री उद्देश्य चाहिँ त्यो हो। त्यसै कारणले तेस्रो किस्तामा हामीले यो कन्डिसन राखेको, यो कन्डिसन चाहिँ बाध्यकारी छ, किनभने यो कन्डिसन अनुसार चाहिँ उसले बनायो अथवा बनाएन, यदि बनाएन भने भोलिका दिनमा त्यो व्यक्तिलाई चाहिँ समस्या पर्छ। त्यसैले जो जो व्यक्तिहरूले यो घर बनाइरहनु भएको छ उहाँले चाहिँ इन्जिनियरहरूको रेखदेखमा इन्जिनियरहरूको गाइडलाइनमा घर बनाइरहनु भएको छ, त्यसकारण उहाँले शौचालय बनाउनुहुन्न कि भन्ने चाहिँ त्यो शंका गर्नु पर्दैन।
गाउँमा त्यो अवस्था होला, तर सहरमा घर निर्माण गर्दाखेरि पूर्ण रूपमा पहिले नै नक्सा पास गरिकन बनाइने भएको हुनाले नक्सामा शौचालय हुनुपर्ने प्रावधान छैन कतै?
होइन, यो सहरमा सहरको घर निर्माण गर्दा त्यसले चाहिँ नि यो नगरपालिकाका नियमहरू त्यसका नक्सा पास गर्ने कुराहरू यो सबै स्थानीय सरकारको टेरिटोरीभित्र पर्छ र त्यसमा चाहिँ नक्सा पास गर्दाखेरि चाहिँ शौचालयको व्यवस्था त त्यो त अनिवार्य रूपमा आउने नै भयो। त्यसैले यो चाहिँ शौचालयको निर्माण सहरी क्षेत्रमा यो समस्या छैन, किनभने नक्सा पास उसले गर्नुपर्छ, नक्सा पास गर्दाखेरि चाहिँ शौचालय त्यहाँ चाहिँ स्वतः इनबिल्ड हुन्छ, त्यो यसमा चाहिँ समस्या छैन। जहाँसम्म गाउँको कुरा हो, गाउँको कुरोलाई पनि हामीले चाहिँ कार्यविधिबाट व्यवस्थित गरेका छौँ। त्यसैले शौचालयको निर्माणलाई हामीले अहिले चाहिँ एक किसिमले यो पुनर्निर्माण सँगसँगै शौचालयको निर्माणलाई चाहिँ अभियानको रूपमा लगेको भन्न सकिन्छ।
निकै घरहरू त सम्पन्न भइसकेका छन्। यसबीचमा प्रवक्ता आफै पनि विभिन्न जिल्लामा अनुगमनका लागि पुग्नु नै भयो, पक्कै के देख्नु भयो? बनेका छन् शौचालय?
पक्कै पनि, अहिले हामी विभिन्न ठाउँहरूमा गयौँ, घरहरू बनेका छन् र घरहरूसँग चाहिँ जोडिएका शौचालयहरू बनेका छन्। त्यसैले यो अहिले हामी केही ठाउँमा निरीक्षण पनि गऱ्यौँ, भर्खरै पनि निरीक्षण गरेर आएको। त्यसैले जो व्यक्तिले भूकम्पपछिको पुनर्निर्माण गर्नुभएको छ उहाँहरूले चाहिँ शौचालय बनाएको चाहिँ हामीले पाएका छौँ।
तपाईँले सरकारको अनुदानबाट घर मात्र बनाउनु भयो तर चर्पी बनाउनु भएन भने स्थानीय सरकारबाट घर निर्माण सम्पन्न भएको प्रमाणपत्र पाउनुहुने छैन। प्रमाणपत्रको अभावमा तपाईँले सरकारबाट पाउनुपर्ने सेवा सुविधाबाट पनि वञ्चित हुनुपर्नेछ।
नमस्ते है
माइली काकी, आज काकालाई के सम्झाउँदै हुनुहुन्छ त्यसरी?
ए रीता, धेरै दिनपछि देखियौ नि।
फुर्सद नभएर हो नि काकी, यतातिर आउनै नपाएको।
हेर न, पल्लो घरका मामाले घरसँगै शौचालय पनि बनाउनु भयो रे। हाम्रो त अलि पुरानो घर, उति बेला बनाइएन, अब त शौचालय बनाउनु पर्ला भनेर सल्लाह गर्दैछु कि नानी तिम्रा काकासँग।
हो त नि काकी, घर नजिकै शौचालय बनाउनै पर्यो नि। अब त घरमा शौचालय नहुँदा त राम्रै देखिँदैन। सबै घरमा शौचालय भए पो घर पनि सफा हुन्छ, घर सफा भए त समाज त्यसै सफा भइहाल्छ नि काकी। अर्को कुरा नि काकी, दिसा गरेपछि, फोहोर कुरा छोएपछि, खाना खानु अघि अनिवार्य रूपले साबुन पानीले राम्रोसँग हात धुनु पर्छ है। यो कुरा पनि नबिर्सिनु होला नि।
कुरा एकदम ठिक हो नानी, यो कुरा त सुन्ने मात्रै होइन, हामी सबैले व्यवहारमा उतार्नै पर्छ। गाउँघर टोलका सबै मानिसलाई सिकाउनु पनि पर्छ। खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्दै अघि बढ्यो नेपाल, सफा सुन्दर गाउँ शहर तराई पहाड हिमाल। खानेपानी तथा ढल निकास विभाग।
तपाई अहिले खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। कार्यक्रममा आज हामी पुनर्निर्माण भइरहेका घरमा अनिवार्य शौचालय र खानेपानीको धारा निर्माणको सुनिश्चितताका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको व्यवस्थाका विषयमा प्राधिकरणका प्रवक्ता यमलाल भूषालसँग कुराकानी गरिरहेका छौं। यतिन्जेल हामीले सरसफाईको कुरा गर्यौं, अब कुरा गरौं खानेपानीको। सरकारले त एक घर एक शौचालय मात्र होइन, एक घर एक धारा अवधारणा पनि ल्याएको छ। यो नयाँ बन्ने घरमा धारकको सुनिश्चितता गरिएको छ?
अब हामीले यो पुनर्निर्माणको अभियान सँगसँगै यो प्रत्येक घरमा धाराको जुन यहाँले विषय उठाउनु भयो, यो चाहिँ हाम्रो यो निजी आवास निर्माण अनुदान वितरण कार्यविधिले यो खानेपानी र यसको धाराको सुनिश्चितता त्यसले गरेको छैन। तर हामीले चाहिँ के गरेका छौँ त भन्दाखेरि, भूकम्प पश्चात जति पनि खानेपानीका सिस्टमहरूमा क्षति भयो, ती क्षति भएका खानेपानी सिस्टमहरू चाहिँ फेरि पुनर्निर्माण गरेर त्यसलाई पहिलेकै अवस्था फर्काउनुपर्छ भन्ने चाहिँ हाम्रो डकुमेन्टले बोलेको छ। र त्यो कुराको चाहिँ यो कार्यान्वयन गर्ने निकाय चाहिँ अहिले खानेपानी विभाग अन्तर्गतको पुनर्निर्माण एउटा एकाइ छ। त्यो एकाइले हाम्रा चाहिँ 31 जिल्लाहरूमा जहाँ जहाँ खानेपानी को यो सिस्टम भूकम्पले डिस्टर्ब गरिदियो त्यसलाई चाहिँ फेरि पुनर्निर्माण गर्दै हुनुहुन्छ। र त्यसमध्ये चाहिँ करिब चाहिँ 4000 भन्दा बढी यी सिस्टमहरू चाहिँ क्षति भएको उहाँहरूको तथ्याङ्क छ। र अहिले करिब 1000 हाराहारीमा ती खानेपानी प्रणालीहरू पुनर्निर्माण गरि भइसकेको हाम्रो चाहिँ यो तथ्याङ्कले देखाउँछ। त्यसले बाँकी ठाउँहरूमा पनि अहिले पुनर्निर्माण भइरहेको छ। यद्यपि कहीँ कहीँ यही खानेपानी अथवा पानीको अभावले घर निर्माणमा पनि समस्या भएको कुराहरू चाहिँ आएको छ। जस्तो रामेछाप र केही ठाउँहरूमा, रामेछापका कुनै गाउँहरूमा र अरू पनि एक दुईवटा जिल्लाहरूमा यो समस्या हामीले देखेका छौँ। र यसलाई चाहिँ वैकल्पिक व्यवस्था गरेर भए पनि घर निर्माण अगाडि बढाउनुपर्छ भन्ने हामीले सोचेका छौँ। तर अब यो यसलाई चाहिँ हामीले हरेक घर घरमा धारो भन्दा पनि घरको सुविधाजनक स्थानमा खानेपानीको व्यवस्था होस् भन्ने हाम्रो त्यो सोचाइ हो। र तैपनि हामीले अहिले चाहिँ नि भत्किएका खानेपानीको मर्मत हामी त्यसैमा केन्द्रित भएको अवस्था छ।
क्षतिग्रस्त खानेपानीको पुनर्निर्माणका लागि खानेपानी तथा ढल निकास विभागमा एउटा निर्माण इकाइ छ, त्यसले बनाउँछ भन्नुभयो। यद्यपि खानेपानी नहुँदाखेरि अर्थात् पानीको अभावमा घर निर्माणको काम पनि कतै कतै रोकिएका कुरा पनि गर्नुभयो। प्राधिकरणको प्राथमिकता चाहिँ खानेपानीमा भन्दा घर निर्माणमा बढी हो?
होइन होइन, त्यसरी चाहिँ त लिन भएन। जस्तो खानेपानी त हाम्रो प्राथमिकताकै विषय हो र यो खानेपानी सँगसँगै खानेपानीको अभावको कारणले कहीँ कहीँ यो घर निर्माणमा पनि पानीको अभावले घर निर्माणमा पनि कठिनाइ आएको कुरा मैले यहाँ इङ्गित गर्न मात्रै खोजेको हो। हाम्रो प्राथमिकता भनेको खानेपानीको सिस्टम जुन भूकम्पले नोक्सान पुर्यायो त्यसलाई पुनर्जीवित गर्ने हो। जहाँ जहाँ चाहिँ क्षति भएको छ त्यसलाई पहिलेकै अवस्थामा फर्काउने हाम्रो चाहिँ अभियान हो। र अब बाँकी नयाँ खानेपानीका योजनाहरू चाहिँ हाम्रो नेपाल सरकारको एउटा नियमित पद्धतिबाट अगाडि बढ्छ। हामीले नयाँ खानेपानी योजना अगाडि बढाउँदैनौँ, जुन जुन चाहिँ क्षति भए त्यसलाई चाहिँ पुनर्जीवित गर्ने र पहिलेको अवस्था फर्काउने हाम्रो चाहिँ त्यो अभियान हो।
खानेपानीको पुनर्निर्माणका लागि चाहिँ खानेपानी विभागले गरिरहेको काममा पुनर्निर्माण प्राधिकरणको समन्वय सहकार्य कस्तो छ? चाँडोभन्दा चाँडो खानेपानीका संरचनाहरू पुनर्निर्माणका लागि
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसमा दुईटा मोडलहरू अपनाएको छ। एउटा चाहिँ हाम्रो विभिन्न गैर सरकारी संस्थाहरूले पनि यो खानेपानीको प्रणालीलाई पुनर्जीवित गर्ने त्यसमा इच्छा देखाएका छन् र ती गैर सरकारी संस्थाहरूलाई पनि त्यहाँ सम्बन्धित निकायको अनुमति लिएर सहमति लिएर उहाँहरूलाई हामीले चाहिँ अनुमति दिएका छौँ र विभिन्न ठाउँहरूमा यो गैर सरकारी संस्थाहरूले पनि खानेपानी को यो सिस्टम चाहिँ रिबिल्ड गर्न खोजिरहनु भएको छ गरिरहनु भएको छ र बाँकी चाहिँ ठाउँहरूमा खानेपानी तथा ढल निकास विभागको संयन्त्रले चाहिँ कामहरू गरेको छ। त्यसैले अब यसलाई चाहिँ दुई किसिमबाटै हामीले अगाडि बढाइरहेका छौँ र यद्यपि यो चाहिँ कुरा साना साना कुराहरू सम्बन्धित स्थानीय सरकार पनि अहिले भइसकेको हुनाले अब त्यहाँ उसलाई पनि अगाडि राखेर चाहिँ काम गर्नुपर्ने हुन्छ र अहिले चाहिँ हामीले यसको बजेट सबै बजेटरी हिसाब किताब चाहिँ खानेपानी विभागमा पठाएका छौँ र उसले ठेकापट्टा लगाउने उपभोक्ता समितिलाई चाहिँ दिने र त्यसैबाट चाहिँ कामहरू गर्ने गरेको छ। हामी त्यसलाई रिपोर्टिङ पनि लिने गरेका छौँ। हामी समन्वयमै छौँ।
गैर सरकारी संस्थाले गर्ने काममा चाहिँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले त्यसको रेखदेख गर्छ कि खानेपानी तथा ढल निकास विभागसँग समन्वय गरेर काम गर्छ?
यसमा दुईटै कुराहरू हुन्छ। खानेपानी तथा ढल निकास विभागसँग समन्वय पनि हुन्छ र हाम्रो राष्ट्रिय पुनर्निर्माण जुन जिल्लाको हो त्यहाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालय छ, त्यो सचिवालयले पनि यसमा समन्वय गर्छ र यो जुन गाउँपालिका अन्तर्गतको त्यो खानेपानी आयोजना हो त्यो गाउँपालिकाको त्यहाँको अब निर्वाचित प्रतिनिधिहरू र त्यहाँको चाहिँ कार्यकारी प्रमुखहरू सबै चाहिँ यसलाई यसमा चाहिँ अनुगमन गर्ने र यसको चाहिँ सहजीकरण गर्ने काम चाहिँ गर्नुहुन्छ। त्यसैले यसमा चाहिँ सबै पक्षहरू संलग्न हुन्छ।
दुईटै निकायहरू अर्थात् गैर सरकारी संस्थाले एकातिर गर्ने अनि सरकारी निकायबाट गरिने यी दुईटा काममा डुप्लिकेसन हुन नदिनका लागि चाहिँ हामीले के कस्तो संयन्त्र अपनाइरहेका छौँ?
हामीले कुल चाहिँ कति आयोजनाहरू सम्पन्न गर्नुपर्ने हो त्यो ढल निकास विभाग खानेपानी तथा ढल निकास विभागले तयार गरेको छ र त्यसको आधारमा कहाँ कहाँ गैर सरकारी संस्थाहरू इच्छुक छन् र कुन कुन गैर सरकारी संस्थालाई चाहिँ अनुमति दिने उनीहरूले अनुमति मागेका छन् त्यो कुरा त्यही खानेपानी तथा ढल निकास विभागको सिफारिसबाट चाहिँ हामीले यहाँ सिफारिस सहित आयो भने मात्रै त्यसलाई अनुमति दिन्छौँ। त्यो अनुमति दिइसकेपछि अब हामीले के गर्छौँ त भन्दाखेरि ल यतिवटा चाहिँ खानेपानी आयोजना यो को पुनर्निर्माण गर्नुपर्नेमा यो यो आयोजनाहरू चाहिँ फलानु संस्थालाई दियो भनिसकेपछि अब हामीले त्यसलाई छुट्टै बजेटरी प्रोभिजन राख्दैनौँ। त्यसले गर्दा त्यो त्यसमा बजेट जाँदैन र अरू अरू आयोजनाहरूमा मात्रै बजेट जान्छ। त्यसैले यो डुप्लिकेसन नहुने हिसाबले हामीले यहाँ केन्द्रबाट चाँजो भाँजो मिलाएका छौँ। डुप्लिकेसन हुँदैन।
खानेपानीका मुहानहरू सुकेपछि तत्काल निर्माण पनि हुन सकेनन् र कतिपयले अहिले पनि खानेपानीको निकै समस्या झेलिरहनु परेको छ। भूकम्पकै कारण भत्किएका खानेपानी संरचनाहरूको कहिलेसम्ममा हामीले निर्माण गरिसक्छौँ?
अब यो यसको लागि अब हाम्रो पुनर्निर्माण प्राधिकरणको टोटल कार्य अवधि 5 वर्षको हो र हामीले अहिले यो वर्ष यो निजी आवास निर्माणलाई बढी फोकस गरेका छौँ र यद्यपि खानेपानी आयोजना स्कुलहरूको निर्माण यी सबैलाई पनि समानान्तर रूपले हामीले फोकस गरेका छौँ र अब हामी यो आर्थिक वर्षको अन्तिमसम्म जति पनि बजेट चाहिँ खानेपानी विभागलाई गएको छ त्यसको अब कति आयोजनाहरू सम्पन्न हुन्छन् त्यसलाई रिभ्यू गरेर उहाँहरूसँग चाहिँ हामीले टोटल आयोजना जुन निर्माण गर्नुपर्ने हो र त्यसमा यो आर्थिक वर्षको अन्तिम समयमा कति सम्पन्न हुन्छन् एनजिओबाट कति सम्पन्न भइसकेका छन् र कति हुँदैछन् त्यसको चाहिँ फिडब्याक लिन्छौँ र त्यसको आधारमा हामी चाहिँ नै अब यो आगामी आर्थिक वर्षमा बाँकी रहेका 4,000 भन्दा बढी आयोजना पुनर्निर्माण गर्नुपर्ने हो र अहिलेसम्मको हेर्दाखेरि 1,000 जति कम्प्लिट भएको अवस्था हो भनेपछि 3,000 आयोजना हामीले पुनर्निर्माण थप गर्नुपर्ने स्थिति थियो। त्यसमध्ये अब यो आर्थिक वर्षमा करिब 800 थप पुनर्निर्माण हुन्छ र बाँकी चाहिँ कस्ता कस्ता आयोजनाहरू छन् र तिनलाई चाहिँ स्थानीय सरकारले कति गर्न सक्छ हामीले कति गर्न सक्छ यो यो बृहत्तर छलफल गरेर त्यसको आधारमा हामी अगाडि बढ्छौँ। मलाई लाग्छ अर्को आर्थिक वर्षसम्म हामीले धेरै खानेपानी आयोजनाहरू सम्पन्न गरिसक्छौँ।
आर्थिक वर्ष 75-76
यो 74-75 हाम्रो अधिकांश सम्पन्न हुन्छ र बाँकी चाहिँ 75-76 हामी चाहिँ धेरैजसो खानेपानी आयोजनाहरू कम्प्लिट गरेको गर्न सक्छौँ जस्तो लाग्छ।
हामीले यो कुराकानी खानेपानी र सरसफाइमा केन्द्रित गर्यौं। अब यो कुराकानीको अन्त्यमा निजी आवास पुनर्निर्माण गर्ने जति पनि लाभग्राहीहरू छन् उहाँहरूलाई शौचालय अनि खानेपानीको सवालमा रहेर अन्त्यमा केही सन्देश छ भने बताइदिनुहोस् न।
अब जति पनि व्यक्तिहरूले यो अनुदान सम्झौता पश्चात घर निर्माण सुरु गर्नुभएको छ उहाँले चाहिँ तेस्रो किस्ता लाँदा त्यहाँ उहाँलाई दिएको कन्डिसन मध्ये शर्त मध्ये एउटा चाहिँ शौचालयको पुनर्निर्माण हो। त्यस कारण उहाँले चाहिँ घर बनाउँदा शौचालय अनिवार्य रूपमा बनाउनु पर्ने हुन्छ र त्यो उहाँले बनाउनुहुन्छ किनभने त्यहाँ इन्जिनियरहरूले पनि उहाँलाई यो सुझाव दिएको हुन्छ। त्यस कारण चाहिँ शौचालय बनाउनुहुन्छ र अब खानेपानीको व्यवस्था पनि अब यो सँगसँगै खानेपानीको उहाँको जे व्यवस्था छ त्यसैबाट चाहिँ आफ्नो सुविधाको त्यहाँको समाज त्यहाँको समुदायले खानेपानीको व्यवस्था गर्छ। अब खानेपानी र सरसफाई यो दुईटै कुरालाई हामीले समानान्तर रूपले अगाडि बढाउनु पर्छ र मेरो चाहिँ उहाँहरूसँग अनुरोध पनि यही छ कि अब हामी यो अहिलेको 21 औं शताब्दीमा यो भूकम्पबाट भएको क्षतिबाट पुनर्निर्माण गर्ने क्रममा हामी चाहिँ खानेपानी र सरसफाईलाई उच्च महत्त्व दिएर अगाडि बढ्नुपर्ने हुन्छ र यसमा चाहिँ उहाँहरूले ध्यान पुर्याउनु हुनेछ भन्ने एउटा चाहिँ मेरो शुभकामना र अपेक्षा यो दुईटै छ।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भूषाल। पुनर्निर्माण भइरहेका घरमा अनिवार्य शौचालय र खानेपानीको धारा निर्माणको सुनिश्चितताका लागि प्राधिकरणले गरेको व्यवस्थाका विषयमा कुराकानी गर्दै अब भने हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। अर्को हप्ताको कार्यक्रममा खानेपानी सरसफाई स्वच्छता र पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र सुरेश महर्जनसँगै मदन पौड्याल र पीटी लोपचन्दलाई पनि बिदा दिनुहोस्। नमस्कार।